بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. دیکھو گزشتہ جو تھا وہ خوف کے درجات تھے، تو خوف کے چار درجات تھے. ایک تو درجہ شرط ایمان، دوسرا درجہ تھا فرض، تیسرا درجہ تھا مستحب، اور چوتھا درجہ وہابی ہے. اب ویسے ہی امید کے بھی درجات ہیں. تو گزشتہ کل یہ بیان ہوا تھا کہ خوف کے چار درجات ہیں، جن میں سے پہلا درجہ ایمان کی شرط ہے، اس کے بغیر آدمی مسلمان ہی نہیں ہوتا. دوسرا درجہ ایمان کی شرط تو نہیں لیکن فرض ہے. تیسرا درجہ مستحب ہے. اور تینوں درجات کسبی ہے، یعنی اختیار سے کوشش کر کے محنت کر کے حاصل کیے جا سکتے ہیں. چوتھا درجہ خوف کا وہابی ہے اور غیر اختیاری ہے، لہذا وہ مقصود نہیں، اس لیے اس کو حاصل کرنے کی فکر میں پڑنے کی ضرورت نہیں. یہ تو گزشتہ کل کے بیان کا خلاصہ تھا. اب امید کے چار درجہ. اس ملفوظ کے آخر میں حضرت ثانی رحمۃ اللہ علیہ فرمایا کہ ایسا ہی اس کے مقابلے میں رجا کے بھی درجات ہیں. رجا کے بھی درجات ہیں. ایک درجہ شرط ایمان بمعنی احتمال نجات، اور ایک درجہ فرض، ایک درجہ مستحب، اور ایک درجہ محض وہابی. اب جس طرح خوف کے چار درجات تھے، اسی طرح رجا یعنی امید کے بھی چار درجات تھے. جی، پہلا درجہ جو شرط ایمان ہے، اس کے بغیر ایمان ہی کامل نہیں ہوتا. جو امید کا اندر وہ یہ ہے کہ آدمی کے دل میں اس بات کا اعتقاد ہو کہ عین ممکن ہے کہ اللہ جل شانو مجھے کسی سزا کے دیے بغیر یوں ہی بخش دے. مجھے کسی سزا کے دیے بغیر اللہ تعالی مجھے یوں ہی بخش دے، اس کا عقیدہ ہو. الحمدللہ اللہ تعالیٰ نے ایمان کی دولت عطا فرما دی ہے، تو امید ہے کہ میں بخشا جاؤں گا. یہ امید کا یہ درجہ تو فرض ہے، یا فرض نہیں شرط ایمان ہے کہ عطا فرما دی، ایمان کی دولت عطا فرما دی. تو ایمان کے بعد اللہ تعالیٰ کی رحمت سے کچھ بعید نہیں کہ شاید میری ساری بد اعمالیوں پر اللہ تعالیٰ معاف کر دے، معافی کا قلم پھیر کر اللہ تعالیٰ مجھے یوں ہی بے حساب جنت میں داخل فرما دے. اس اعتقاد کا دل میں ہونا اللہ تعالیٰ اس پر قادر ہے. اگر وہ ایسا کرے تو کوئی ان کا ہاتھ پکڑنے والا نہیں. یہ اعتقاد شرط ایمان ہے، یہ اعتقاد شرط ایمان. تو اگر وہ ایسا کرے تو ان کا ہاتھ پکڑنے والا کوئی نہیں. لہذا اگر کسی کے دل میں یہ اعتقاد نہیں تو وہ شخص ایمان ہی سے محروم ہے. امید کا پہلا درجہ، اللہ تعالیٰ نے قرآن کریم میں یہ اعلان فرمایا، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، یعنی شرک کی اللہ تعالیٰ کی ہاں معافی نہیں ہے. اور یہاں جس معافی کا ذکر ہو رہا ہے وہ توبہ والی معافی کا نہیں ہو رہا ہے، اس لیے کہ توبہ کے ذریعے تو شرک بھی معاف ہو جاتا ہے. مثلا ایک شخص مشرک تھا، بعد میں اللہ تعالیٰ نے اس کو توبہ کی توفیق دے دی اور وہ مسلمان ہو گیا، تو اس کا یہ شرک کا گناہ معاف ہو جائے گا. اس آیت میں بغیر توبہ کے معافی کا ذکر ہو رہا ہے. یغفرو ما دون ذلک لمن یشاء، تو بغیر توبہ کا معافی کا ذکر ہو رہا ہے جو اللہ جل شانہ محض اپنے فضل و کلم سے فضل و کرم سے کسی کو معافی سے نواز دے. بہرحال ہم نے یہ قاعدہ مقرر کر رکھا ہے کہ جو شرک کرے تو بغیر توبہ کے شرک کی معافی ہمارے پاس نہیں ہے. ہم اس کو توبہ کے بغیر کبھی بھی معاف نہیں کریں گے. لیکن شرک کے علاوہ جتنے نچلے درجے کے گناہ ہیں جس کو چاہیں گے معاف کر دیں گے. نہ تو اللہ تعالیٰ پر کوئی زبردستی کرنے والا ہے کہ آپ ضرور معاف کرے, اور نہ کوئی شخص آپ کی مشیت میں آپ کے ارادے میں رکاوٹ ڈالنے والا ہے کہ آپ کسی کو معاف کر دے تو کوئی اعتراض کرے کہ کیوں معاف کیا, کہ آپ نے اس کو کیوں معاف کر دیا. ان کے فیصلے میں کسی کو چوں و چیرا کی مجال نہیں. لہذا یہ احتمال بدرجہ اعتقاد دل میں ہونا کہ کیا پتا میں بھی ان خوش نصیبوں میں شامل ہو جاؤں جن کے بارے میں فرمایا گیا کہ اللہ تعالیٰ ان کو بلا حساب جنت میں داخل فرما دیں گے, یہ احتمال اور یہ اعتقاد دل میں ہونا رجا کا پہلا درجہ ہے جو شرط ایمان ہے. یعنی خلاصہ کیا ہے, یہ تو ساری اصطلاحات الفاظ ہے, یعنی اللہ تعالیٰ سے امید رکھنا کہ نہیں مجھے اللہ ضرور معاف کرے گا, یہ ہمارے دل میں ہو تو سمجھو شرط ایمان ہے. ایمان ہے, اگر یہ بھی نہ ہو نہیں 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 مجھے تو اللہ معاف نہیں کرے گا, نہیں کچھ بھی نہ ہو تو فرمایا شرط ہی نہیں, اسلام سے نکل جائے گا. تو آج تو ہمارے دلوں میں تو ضرور ہے کہ نہیں اللہ مجھے معاف کرے گا, ہمارے دلوں میں ضرور ہے. اب امید کا دوسرا درجہ جو فرض ہے وہ یہ ہے کہ جب اللہ تعالی کی طرف سے یا اللہ تعالی کی طرف سے یا اللہ تعالی کی شریعت کی طرف سے کسی کام کا حکم متوجہ ہو, اللہ تعالی کی طرف سے یا اللہ تعالی کی شریعت کی طرف سے, مثلا نماز کا وقت ہو گیا, اذان ہو گئی, تو اللہ تعالیٰ کا حکم متوجہ ہو گیا کہ جاؤ نماز ادا کرو. لہذا جب نماز کا حکم متوجہ ہوا اگر اس وقت دل سستی کرے, طبیعت میں سستی ہو, تو اس سستی کا مقابلہ کرتے ہوئے اپنے دل سے کہے کہ جب اس حکم کی تعمیل کرنے کے لیے جاؤں گا تو اللہ تعالیٰ مجھے ثواب عطا فرمائیں گے. اب ثواب کا تصور کر کے سستی کو دور کرے اور مامور بیہی کو بجا لائے, یعنی اللہ کے حکم کو پورا کرے, ایسا کرنا فرض ہے. یعنی امید رکھنا کہ بھئی میں سبحان اللہ کہوں گا تو اللہ تعالی مجھے یہ اتنی فضیلت عطا فرمائیں گے, میں الحمدللہ کہوں گا, میں اتنی مرتبہ اللہ کا ذکر کروں گا تو مجھے اللہ تعالی یہ دیں گے, تو یہ گویا فرض درجہ ہے. یعنی ثواب کی امید پر عمل کرتے رہنا, بھائی قرآن اللہ کا کلام ہے مجھے اس کو پڑھنا چاہیے, اور وہ اس خوف سے پڑھتا بھی ہے اس امید پر کہ اللہ تعالیٰ کا میں حکم پورا کروں گا, اللہ مجھ سے راضی ہو جائے, ان کا کلام ہے. تو یہ ہے فرض درجہ. اور الحمدللہ آج ہم جو بھی ہے دین کا کام کرتے ہیں وہ امید پر ہی تو کرتے ہیں کہ اللہ مجھے یہ دے گا, اللہ مجھے یہ دے گا, وہ دے گا, یہ امید کہتے. وہاں پر بچتے تھے خوف کی وجہ سے, اللہ میری یہ پکڑ کرے گا, اللہ مجھے یوں کرے گا, اللہ میرے مال میں کمی لائے گا, میری صحت بگاڑے گا, خوف کی وجہ سے بچتے تھے گناہ سے. اور یہاں پر کہ اللہ میرے سے خوش ہوگا, اللہ مجھے یہ دے گا, اللہ مجھے یہ انعام ملے گا, اور یہ کر کے کرنا, اس کو کہتے ہیں امید. جی تو آج ظاہر بات ہے آج ہم کا ہر کام کو کرتے ہیں کس وجہ سے, امید پر کرتے. دوسرے لفظوں میں یوں کہو, امید کی ایک اور مثال, کہ اگر وہ دل میں ثواب کا تصور نہ لاتا اور جنت کا تصور نہ لاتا اور اللہ تعالیٰ کے فضل و کرم کا دھیان نہ کرتا تو اس فریضے کی ادائیگی سے وہ محروم ہو جاتا, کیونکہ سستی نے اس کے دل پر غلبہ پا لیا تھا, نفس و شیطان نے اس کو دبا لیا تھا, جس کے نتیجے میں اس بات پر آمادہ ہو گیا تھا کہ آج کی نماز چھوڑ دی جائے, کل سے پڑھوں گا. لیکن جب اس بات کا تصور کیا کہ میں کیا کر رہا ہوں، اگر میں نفس کے تقاضے کی مخالفت کر کے نماز ادا کرنے کے لیے چلا کے جاؤں گا تو اللہ تعالیٰ مجھے نواز دیں گے. تو اس تصور نے ہمت پیدا کر دی اور نماز کے لیے چلا گیا. تو یہ جو رجا پیدا ہوئی کہ اس نماز کے پڑھنے کے نتیجے میں اللہ تعالیٰ مجھے ثواب عطا فرمائیں گے، یہ رجا کا درجہ فرض ہے. دیکھو ایک ہی نماز ہے، اس میں دونوں مثالیں فٹ ہوتی ہیں. نماز پڑھنے کے لیے گیا اس خوف کی وجہ سے کہ میں چھوڑ دوں گا تو اللہ تعالیٰ مجھے پکڑ فرمائیں گے، تو خوف کا درجہ مل گیا فرض کا. اور نماز پڑھنے کے لیے جا رہا ہے کہ نماز پڑھنے پر اللہ میری روزی میں برکت فرمائیں گے، اللہ میری حفاظت فرمائیں گے، اس امید پر جا رہا ہے تو خوف اور امید دونوں کا فرض درجہ اس کو مل گیا. جی، تو خوف نے بھی اس کو نماز کے لیے ابھارا اور امید نے بھی اس کو نماز پڑھنے کے لیے ابھارا. ایسا ہی ایک انسان خوف کی وجہ سے جھوٹ سے بچا ہے نا، اور ایک انسان امید کی وجہ سے جھوٹ سے بچا کہ میں سچ بولوں گا تو اللہ تعالیٰ میری روزی میں برکت فرمائیں گے، مجھے چین اور سکون ہے، تو یہ امید پر سچ بول رہا ہے تو جھوٹ سے بچا. اور اگر میں جھوٹ بولوں گا تو میری روزی میں کہیں نہ کہیں پکڑا جاؤں گا، میری روزی میں کمی ہو جائیں گی، تو اس خوف کی وجہ سے وہ جھوٹ سے بچا اور سچ بولا. تو دیکھو ہر عمل کے اندر امید اور خوف دونوں ہوگا. اب دیکھ لو کوئی بھی ہو تو خوف کا وہ درجہ فرض ہے اور وہ الحمدللہ حاصل ہے کہ خوف سے بچتے ہوئے ہم اس عمل کو کرتے ہیں، اور امید کرتے ہوئے کہ ثواب ملے گا، اللہ کی رضا ملے گی، اس لیے اس عمل کو کرتے ہیں. بعض مرتبہ خوف تو ہوتا ہے، عمل کر لیا لیکن امید نہیں ہے، تو فرمایا فرض درجہ اس کا چھوٹ گیا. تو امید بھی وہی ہونی چاہیے، دونوں میں اس لیے فرمایا دونوں میں برابری ہونی چاہیے. اگر وہ فرض کا درجہ ہے تو یہاں پر امید میں بھی فرض کا درجہ لائے. تو جہاں اللہ تعالیٰ نماز چھوڑنے پر اللہ تعالیٰ کی پکڑ کا خوف ہے، وہاں نماز پڑھنے پر اللہ تعالیٰ کے انعامات کی امید بھی ہونی چاہیے. جو کہتے ہیں جو انسان نماز پڑھے گا اس کو اللہ پانچ طرح کا انعام عطا فرمائیں گے، آپ نے فضائل کی کتابوں میں پڑھا ہے، اللہ روزی میں برکت دیں گے، ایمان پر خاتمہ عطا فرمائیں گے، دانے ہاتھ میں نامہ اعمال دیں گے، بغیر حساب کے جنت میں داخل کریں گے، اس امید پر پڑھ رہا ہے. اور فرمایا جو نماز چھوڑیں گے اس کو پندرہ طرح کا عذاب ہوگا، سخت بھوک کی حالت میں مرے گا، سخت پیاس کی حالت میں مرے گا، اس کے چہرے پر نور نہیں ہوگا. اب دیکھو تو اس خوف کی وجہ سے پڑھ رہا ہے، اس امید کی وجہ سے پڑھ رہا ہے. جی، تو اب سمجھ میں آ گیا خوف اور رجا، تو دونوں دیکھو برابر آتا ہے اس میں. تو اب یہ امید کیا ہے؟ یہ اجر کی امید کر کے چل رہا ہے، جیسے نماز کی مثال ہے. اب ایسے ہر عمل میں مثال دیکھ لو، ہر عمل میں، چاہے وہ دعوت کا عمل ہو، کیونکہ یہ بھی اللہ تعالیٰ کی ذمہ داری ہے کہ مجھے دعوت دینا ہے جو میری جس سے ملاقات ہو، تو چاہے روزے کا عمل ہو، چاہے قرآن کی تلاوت کا عمل ہو، تو فرائض جتنے بھی ہے، چاہے بدگمانی کا عمل ہو جس سے حسن ظن لینا ہے، تو بدگمانی سے بچ رہا ہے خوف کی وجہ سے اور حسن ظن پر چل رہا ہے امید کی وجہ سے. ایسے تکبر سے بچ رہا ہے خوف کی وجہ سے اور توازو اختیار کر رہا ہے امید کی وجہ سے. تو ہر عمل میں دیکھتے جاؤ. تو فرمایا دوسری مثال، فرمایا جنت کا تصور نہ لانا، کہ اگر دل میں ثواب کا تصور نہ لاتا، جنت کا تصور نہ لاتا، اللہ تعالیٰ کے فضل و کرم کا دھیان نہ کرتا، تو اس فریضے کی ادائیگی سے محروم رہ جاتا، کیونکہ امید نہیں کرتا، کیونکہ سستی نے اس کے دل پر غلبہ پا لیا تھا، تو نفس و شیطان نے اس کو دبا لیا تھا، جس کے نتیجے میں یہ اس بات پر آمادہ ہو گیا تھا کہ آج کی نماز چھوڑ دی جائے. لیکن جب اس بات کا تصور کیا کہ میں کیا کر رہا ہوں، اگر میں نفس کے تقاضے کی مخالفت کر کے نماز ادا کرنے کے لیے چلا جاؤں گا تو اللہ تعالیٰ مجھے نواز دیں گے, تو اس تصور نے ہمت پیدا کر دی اور نماز کے لیے چلا گیا. تو یہ جو رجا پیدا ہوئی کہ اس نماز کے پڑھنے کے نتیجے میں اللہ تعالیٰ مجھے یہ انعامات عطا فرمائیں گے, یہ رجا کا درجہ فرض ہے. تو الحمدللہ یہ درجہ ہم سب کو حاصل ہے, اس لیے فکر نہ کرو. ابھی آپ سوچو گے ارے یہ فرض ہے, اب میرے اندر ہے کہ نہیں ہے, ابھی آپ پتہ نہیں کیا تصور لے کر گھومو گے, اس لیے میں نے آسان لفظوں میں بتا دیا کہ ہے. کون ہے ہم میں سے جو اجر کی امید کے بغیر عمل کر رہا ہے نیک؟ کوئی نہیں ہے. ہر ایک کے سامنے کچھ نہ کچھ فضیلت ہے, تو فضیلت جو ہے نا وہ امید بندوانے کے لیے ہوتی ہے. فضائل اعمال جو ہے نا, یہ فضائل جو ہے بتائے جاتے ہیں اعمال کے, یہ امید لانے کے لیے تاکہ اس امید پر عمل کرنے والا بن جائے. کہتے ہیں نا فضائل کے ذریعے سے عمل کا شوق پیدا ہوگا, یہ امید ہے. اور وعید کے ذریعے سے عمل چھوڑنے کا خوف پیدا ہوگا, اس لیے وعید بتائی جاتی ہے تاکہ عمل چھوڑے نہیں, فضائل بتائے جاتے ہیں تاکہ عمل کو امید پر کرتا جائے. اس لیے وعدہ اور وعید کے ذریعے سے علم و عمل میں جوڑ پیدا کرنا ہے. تو وعدہ امید ہے, اس سے کرنے کا شوق پیدا ہوتا ہے. وعید اسے چھوڑنے کا ارادہ چھوڑ دیتا ہے, یعنی خوف پیدا ہوتا ہے کہ چھوڑوں گا تو نقصان ہوگا. تو اس کے لیے ہمیں فضائل اعمال جو دی گئی ہے وہ یوں سمجھو کہ یہ امید بندانے کے لیے دی گئی ہے, اس امید پر کام کرو. یہاں پر ابھی امید اور رجا چل رہی ہے, اب اس میں جو ریا شامل ہو جائے گی وہ ریا کا مسئلہ الگ ہوگا. امید تو ہے نا بھائی, جو انسان کام کرتا ہے اس کو اللہ سے لینے کی امید کرتا ہے, اس میں بھی ریا ہوتی ہے. تو عمل جو کیا ہے بتاؤ, عمل جو کیا ہے وہ امید بھی ہے, اس میں ریا بھی شامل ہے. تو اب اس ریا کو نکالنے کی پھر الگ محنت ہے, عمل کرنے کی الگ محنت ہے, کیونکہ عمل امید کے بغیر کرے گا نہیں. کچھ ملنے والا ہے نا, جب ہی تو کر رہا ہے, تو اس میں مکس کر دیا اس نے, کچھ تو اللہ سے لینا بھی ہے, کچھ مخلوق سے بھی لینا ہے. ہاں کچھ مخلوق سے بھی لینا ہے, تو عمل مکس ہو جاتا ہے. تو پہلے تو عمل کر لو, اس کے بعد دوسری محنت ہے کہ اب اس عمل میں سے جو مکس کیا ہے اس کو نکالو, خالص کر دو. آج انسان کوئی بھی عمل کرتا ہے خالص مخلوق کے لیے نہیں کرتا ہے, ہاں اللہ کے ساتھ دوسرے کو بھی شریک کرتا ہے. اس لیے تو فرمایا اس کو شرک خفی فرمایا وہ کیا ہے کہ وہ ریا ہے. تو شرک کیسے ہوا؟ تو اس کا مطلب شرک ہوا, اس کا مطلب یہ ہے کہ اس نے اللہ کی اجر کے ساتھ ساتھ میں مخلوق سے بھی لینے کی نیت کر لی, اسی لیے تو شرک ہوا. شرک کس کو کہتے ہیں؟ کہ وہ ایک اللہ کو بھی مانتا ہے, اس کے ساتھ ساتھ دوسروں کو بھی مانتا ہے, یہ شرک ہے. تو وہ معبود میں شرک ہے, یہ عمل میں مشرک کرتا ہے. تو اس کے لیے ایک وہ امید پر, کیونکہ امید نہیں ہوگی تو عمل ہی نہیں کرے گا. کہ بہت سارے ایسے لوگ ہیں جو عمل ہی نہیں کر رہے, اب کیا ان کے اندر کون سی ریاکاری؟ تو عمل تو کرے ریا کے لیے نہیں, عمل کی جو توفیق ہوگی وہ امید پر ہوگی. آج ایک انسان کسی کے گھر میں کام کرے گا, کیوں؟ پہلے پوچھے گا بھائی کیا ملنے والا ہے, تو کہیں گا بھائی مہینے کا 20,000 روپیہ. وہ بولے ٹھیک کل سے آ جاتا ہوں. دیکھو تو اب یہ جو کر رہا ہے نا, کس وقت کر رہا ہے؟ کہ 20,000 ملنے کی امید پر کام کر رہا ہے. اب وہ اندر اندر دوسری بھی نہیں ہے تو کچھ کر لے گا, بھائی اس میں میں یہ بھی کروں گا وہ بھی کروں گا. تو وہ شرک اور ہے, خالص کام نہ کر, اپنے اس کام کے وقت میں دوسرے کام بھی کر دے. تو اس لیے آج انسان, کوئی بھی انسان امید پر کام کرتا ہے اور وہ کام پر برابر آ رہا ہے, کام میں چھٹی نہیں کر رہا ہے. کیوں؟ خوف کی وجہ سے. کام میں چھٹی نہیں کر رہا ہے وہ خوف کی وجہ سے. کیا خوف ہے؟ ہمیں میں 2 دن نہیں آؤں گا تو میری سیلری کٹ جائے گی, 20,000 میں سے 2,000 کم ہو جائیں گے میرے. تو دیکھو اس خوف کی وجہ سے کنٹینیوز آ رہا ہے. गैर हाजिरी नहीं कर रहा है और काम कर रहा है उम्मीद की वजह से। तो ऐसे ही हम अल्लाह के हुक्मों पर चल रहे हैं उस उम्मीद की वजह से कि हमें जन्नत मिलेगी, और हुक्मों को इसलिए नहीं तोड़ रहे हैं कि कहीं ऐसा ना हो कि हमें जहन्नम में जाना पड़े। तो जहन्नम के खौफ से तोड़ नहीं रहा है और जन्नत की उम्मीद से कर रहा है। आप समझे? शायद बहुत तफसील से समझा दिया, समझ में आ गया हो। अगर ये रजा न होती तो ये फरीजा छूट जाता। अगर ये रजा न होती, ये उम्मीद न होती तो फरीजा छूट जाता। देखो, जन्नत का अगर शौक ही नहीं है तो इंसान अमल ही नहीं करेगा। तो इसलिए पता चला कि खौफ भी होगा, जहां खौफ होगा वहां रजा भी होंगी, जहां रजा होगी वहां खौफ भी होगी। दोनों को अलग अलग कर ही नहीं सकते। क्यों? कि अगर उसको देखो उम्मीद नहीं है तो फरीजा छूट गया। अब फरीजा छूटा क्यों? कि उम्मीद गई है तो खौफ भी गया। जब भी तो वो छोड़ेगा, वरना खौफ की वजह से चलो अमल करे, तो खौफ की वजह से अमल किया तो जाहिर बात उसको उम्मीद जरूर होगी। अमल छूटा तो खौफ भी गया है। तो ये है, ये दोनों ऐसी चीजें हैं कि इनको जुदा नहीं कर सकते। जहां ये होगा वहां ये भी होगा। लिहाजा जितने फराइज शरिया है, जैसे नमाज, रोजा, जकात, हज वगैरह, इन सब में ये उम्मीद रखना कि जब उनको बजा लाऊंगा, इन पर अमल करूंगा तो अल्लाह ताला मुझे अपनी रहमत से नवाज देंगे इंशाअल्लाह। तो रजा का ये दर्जा क्या है भाई? अरे बोलो, क्या है? फर्ज है। तो रजा का ये दर्जा नहीं, शर्त ईमान अलग है, ये फर्ज है। देखो, शर्त ईमान अलग है, वहां तो जरा सा भी खटक हुई तो ईमान से निकल गया। जो अकाइद है जिसको कहते हैं कि उसमें तो जरा बराबर भी कमी हुई तो इंसान ईमान से निकल जाता है। शर्त ईमान है, जन्नत का मानना शर्त ईमान है, जहन्नम का मानना शर्त ईमान है, फरिश्तों का मानना, चार किताबों का मानना शर्त ईमान है। अगर इसमें से तो खाली एक है कि नहीं मुझे शक है तो गया काम से, सीधा काफिर बन गया, ईमान से निकल गया। तो देखो, ये आमंतु बिल्लाही व मलाइकती व कोई क्या है, सब शर्त ईमान है। तो ऐसे ये उम्मीद रखना इतना कि नहीं अल्लाह मुझे माफ करेगा जरूर, तो ये शर्त ईमान है। यही वो बात है जिसकी तरफ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अहादीस में कई जगहों पर इशारा फरमाया है। वो ये कि जिस नेक अमल की अल्लाह ताला तुम्हें तौफीक दे रहे हैं, मसलन वुजू है, नमाज है, रोजा है, जकात है, हज है, तिलावत है, तस्बीह है, जिक्र और अस्कार है वगैरह वगैरह, जितने भी आमाल है और अफआल सालिहा है, इनमें इस बात का तसव्वुर किया करो कि अल्लाह ताला की रहमत से उम्मीद कर रहा हूं कि मेरे इस अमल को अल्लाह ताला कबूल फरमा कर अपने फजल और करम से मुझे नवाज देंगे। ये जितने और अल्हम्दुलिल्लाह हम इसीलिए तो कर रहे हैं कि इससे अल्लाह ताला हमें नवाजेंगे। हदीस शरीफ में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन साम रमजान ईमानं व एहतिसाबन, यानी जो शख्स रमजान मुबारक के रोजे रखे, किस तरह रखे? ईमान की बुनियाद पर, के दिल में ईमान मौजूद हो, वो ईमान रोजे रखवा रहा है, और एहतिसाब की बुनियाद पर यानी सवाब हासिल करने की गरज से रोजा रखता है कि अल्लाह ताला मुझे अपने फजल व करम से नवाज कर सवाब अता फरमाएंगे। ये एहतिसाब क्या चीज है? ये वही रजा है, वही उम्मीद है। एहतिसाब क्या चीज है? वही उम्मीद है जी। तो ईमानं व एहतिसाबन, ईमान کہ ساتھ میں روزہ رکھنا اور ساتھ ساتھ میں ثواب کی امید رکھنا. یہ ثواب حاصل کرنے کی طلب, اس کی امید ہے کہ اللہ تعالیٰ یہ ثواب عطا فرمائیں گے, یہ امید رکھنا فرض ہے. حضرت مولانا سید ابو الحسن ندوی رحمۃ اللہ علیہ سے ایک بات سنی, نام سنا ہوگا سید ابو الحسن ندوی رحمۃ اللہ علیہ, یہ عرب اور عجم دونوں میں مقبول عالم تھے جن کو ہم نے دیکھا ہے, یہ اسی زمانے کے بڑے جید عالم تھے اور عربی تو ان کے لیے بہت پاورفل تھی, ان کی کئی عربی کتابیں ہیں جو سعودیہ کے اپنی اسکولوں میں ان کے سلیبس میں داخل ہیں, ایسی کتابیں لکھی. تو بڑے اللہ والے بھی تھے, انہوں نے بڑی اچھی بات ارشاد فرمائی, فرمایا کہ ہم لوگ عبادات انجام دیتے رہتے ہیں. کیا فرمایا؟ کہ ہم لوگ عبادات کرتے رہتے ہیں, مثلا وضو کر لیا, نماز پڑھ لی, روزہ رکھ لیا, تلاوت کر لی وغیرہ وغیرہ. اللہ تعالیٰ کا فضل و کرم ہے کہ روزانہ عبادت انجام دے رہے ہیں اور روزانہ ہونے کے نتیجے میں ان کی عادت بن گئی ہماری, اور عادت بن جانے کی وجہ سے اس طرف خاص دھیان بھی نہیں ہوتا, عادت ہو گئی ہے, دھیان بھی نہیں ہوتا کہ میں کیا کر رہا ہوں کیا نہیں کر رہا ہوں, دھیان ہی نہیں ہوتا, بس ایک مشین ہے اور وہ چالو ہوگی اپنے وقت پر اور اپنے وقت پر ختم ہوگا, یہ کام ہو رہا ہے. تو فرمایا بس ایک روٹین بن گئی ہے, اس کے تحت عبادت ہو رہی ہے آج ہماری, اور عادت اس کو کہتے ہیں پھر عبادت, وہ عادت بن گئی. عادت بن جانے کی وجہ سے عبادت میں کیف اور لذت محسوس نہیں ہوتی, اور لذت سے اور کیف سے محرومی ہو جاتی ہے. اس لیے حضرت والا نے فرمایا کہ عبادت اس اہتمام سے ادا کرنی چاہیے کہ اس عبادت پر اللہ تعالیٰ نے قرآن اور حدیث میں اجر و ثواب کے جتنے وعدے فرمائے. عبادت کسی بات کیسی کرنی چاہیے؟ اس اہتمام سے ادا کرنی چاہیے کہ اس عبادت پر اللہ تعالیٰ نے قرآن اور حدیث میں اجر و ثواب کے جتنے وعدے فرمائے ہیں, ان اجر و ثواب کا دھیان کریں. اس کو کہتے احتسابن. اس وقت ہمارے سامنے کیا ہے؟ دھیان نہیں ہوتا, اس لیے عمل کو دھیان کے ساتھ کر. نماز پڑھ رہے تو کیا دھیان؟ کہ اللہ تعالیٰ مجھے پانچ طرح کے انعام عطا فرمائے. ایک سیکنڈ کے لیے ہم اس کو دھیان لاؤ. دوسرا دھیان, یہ اللہ کا حکم ہے, میرے اللہ کا آرڈر ہے, مجھے پڑھنا ہے, میرے اللہ کی بات مجھے ماننی ہے, اس دھیان لاؤ. آج کیا ہے؟ نماز کا وقت ہوگا, نماز پڑھے اللہ اکبر کر کے ختم بھی ہو گئی, نہ کبھی یہ دھیان کیا کہ اللہ کا حکم ہے اس کو پورا کر رہے, نہ دھیان کیا کہ اس پر کیا کیا اللہ تعالیٰ دینے والے ہیں. تو یہ کہہ رہے احتساب کے ساتھ نماز کو ادا کرو. خالی نماز نہیں, ہر عبادت. صدقہ دے رہے, بھائی دے دیا, ارے صدقہ دے رہے ہیں کیوں؟ کہ میری یہ پریشانی, اور حدیث میں آیا ہے کہ اللہ پریشانیوں کو دور کرتا ہے, مصیبتوں کو دور کرتا ہے صدقے کی وجہ سے. اس احتساب کر کے صدقہ کرو. چار پانچ پریشانی ہیں تو سب کی نیت کر لو کہ اللہ یہ بھی پریشانی ہے, یہ بھی پریشانی ہے, میں اس کے لیے اللہ, اور اس حدیث کا دھیان رکھتے ہوئے. تو اس کو کہتے احتساب. تو حضرت فرماتے ہیں کہ آج ہمارا ہر عبادت روٹین بنی ہوئی, کہ فرمایا تھوڑی دیر کے لیے اس دماغ میں ایک دھیان کو لا کر پھر ادا کرو, تو فرمایا اس کے بعد عبادت میں ایک لذت ہوتی. فرمایا جس کے سامنے اس کی فضیلت ہوتی ہے کہ کیا ملنے والا ہے, تو اس کو اس عمل کرنے میں سستی نہیں ہوگی, شوق پیدا ہوگا. اور جب وہ عمل کر کیا ملنے والا ہے, فضیلت سامنے نہیں ہے, تو عمل کرنے میں سستی ضرور آئے گی, لیکن وہ عادت کی وجہ سے کر رہے. اس لیے فرماتے ہیں کہ اپنی عادت کو عبادت بناؤ, اپنی عبادت کو عادت مت کرو, اپنی عادت کو عبادت بناؤ. کیا مطلب اپنی عادت؟ ہم صبح سے شام تک اپنی عادتیں ہیں نا, اتنے بجے اٹھنا, اتنے بجے کھانا, اتنے بجے کرنا, اور یہ کرنا, وہ کرنا, نانا دھونا, سب کچھ ہماری عادت ہے. پر اس عادت کو عبادت بنا دو. اور بہت آسان کیا ہے, तो ये आदत कब इबादत बनेगी? हर एक के ऊपर कुछ ना कुछ फजीलत है भाई, खाना खाने पर फजीलत, नहाने पर फजीलत, साफ कपड़े पहनने पर फजीलत, जाने में, जागने में, उठने में, सब कुछ करने में। फरमाया तो हमारी हर आदत इबादत बन गई। जी समझ में आ गया? तो अपनी आदत को इबादत बनाओ, इबादत को आदत मत बनाओ। समझे भाई? ये जुमला याद रखना। वैसे समझने जाओ तो समझ में नहीं आएगा, बोले क्या है आदत को इबादत, इबादत को आदत, क्या है? एक है सवाब मिलना, सवाब तो मिल जाएगा। एक है ईमान का बढ़ना, ईमान बनता है इबादत से और सवाब मिलता है गफलत से। देखो एक है नमाज के फरीजे का, गफलत से भी नमाज पढ़ी, कोई ध्यान नहीं रखा, आदत बन गई, तो नमाजे का फरीजा तो अदा हो रहा है कि नहीं? अल्लाह ताला क्या है कि इस बंदे ने नमाज पढ़ी, लेकिन नमाज पर जो वादे थे उस वादों का अगर ध्यान करोगे तो फिर अल्लाह वादे पूरा फरमाते। आदत को इबादत बनाओ और इबादत को आदत मत बनाओ। जी एक छोटा सा जुमला है लेकिन इसमें बहुत कुछ हो गया। आदत क्या है हमारी, तो मैंने समझा दिया कि आज हमारी हर इंसान का कोई ना कोई अमल हो रहा है उसकी आदत है। और बाजों का तो कैसा है? हर टाइम में मेरा इस वक्त में ये करना है, इस वक्त में, तो हर इसको आदत कहते हैं और बराबर बरसों से वो चल रहा है। अब इसको इबादत बना दो। बाजों की आदत है साल में एक मरतबा टूर के लिए जाना, ये भी उनकी आदतों में से होता है कि भाई अभी साल हो गया, अभी छुट्टियां आ रही, इस छुट्टियों में कहां जाना है, अब घर। एक आदत है बरसों से हो बन रही, हम कहते हैं उस आदत को इबादत बना दो, नियत करके जाओ। जी हर चीज में आदत मत बनाओ, आदत को इबादत बनाओ। तो ये हजरत मां अबुल हसन नदवी रहमतुल्लाह अलैह फरमाते थे कि इस इबादत इस एहतमाम से अदा करनी चाहिए, इस इबादत पर अल्लाह ताला ने कुरान और हदीस में अजर सवाब के जितने वादे फरमाए हैं इन अजर सवाब का ध्यान करें। अब एक एक अमल में तो बहुत सारे वादे हैं, अगर वो सारे याद न रहे तो कम से कम दो तीन तो हम ध्यान में लाकर कर लें। मसलन अब मिसाल के तौर आप वुजू कर रहे हैं और दिन में आप कई मरतबा वुजू करते हैं, लेकिन वुजू करते वक्त एक कैफियत होती है कि दिल कहीं, दिमाग कहीं, ध्यान कहीं, और वुजू करके खत्म कर लिया, एक आदत और रूटीन बन गई है। लिहाजा वुजू करते वक्त जब चेहरा धो तो ये ध्यान करो कि हदीस शरीफ में आता है कि जब इंसान वुजू करते वक्त चेहरा धोता है तो आंखों से किए हुए तमाम गुना धुल जाते। तो देखा इसको कहते हैं इबादत, धुल जाते हैं। लिहाजा मेरे वुजू करने के नतीजे मेरे गुना धुल रहे, और जब हाथ धो तो ये तसव्वुर करो कि हाथ से किए हुए गुना धुल रहे, पांव धो तो ये तसव्वुर करो कि पांव के गुना धुल रहे हैं। जब इस तसव्वुर के साथ वुजू करोगे तो इस वुजू की लज्जत और कैफियत ही और होगी और इबादत की हकीकी रूह हासिल होगी। तो समझ गए इस तरीके से, वरना वुजू हो रहा है दिल कहीं और, दिमाग कहीं और, ध्यान कहीं और वुजू हो गया। कहीं तो कोई बात कहते कहते किसी को समझा समझा वुजू हो गया। बस इसको खाली दिमाग देखो इस, यानी ये क्या बताना चाह रहे हैं, शरीयत जो है हमारे दिमाग जो बाहर ज्यादा चला गया है, शरीयत उसको खींच के ला रही है। जो आपको मुराकबे में सिखाया जा रहा है, मुराकबे में क्या सिखाया जाए, भाई ध्यान को दिल की तरफ डालो, क्योंकि आज हमारा ध्यान पूरी दुनिया में चला गया, अमलों में नहीं है। अमल कर रहे हैं तो भी ध्यान नहीं, तो ध्यान लाने की आदत पड़ेगी। तो देखो यहां पर पूछा कि देखो वुजू कर रहे हैं, ध्यान नहीं है, तो क्या है कि भाई इसके जरिए से, तो इसके सोचने से क्या होगा, ये सोचने से हमारा ध्यान को लाना पड़ेगा। क्यों? वुजू हदीस में आता है, अब हर अमल के ऊपर तुम जब ये सोचोगे कि इस अमल पर क्या फजीलत है तो फौरन आपका ध्यान सोचेगा या पूछेगा, किताब देखेगा, भाई इस अमल पर मैं क्या ध्यान रखूं। तो उससे क्या होगा, दिमाग खुद बखुद हाजिर होगा और दूसरी जगह से दिमाग कटना शुरू हो जाएगा। आप इसकी आदत डालो, ये भी एक गौरव फिक्र है, ये भी एक जिक्र है, याद रखना। ये भी एक ध्यान है, क्योंकि जिक्र का मकसद क्या है, अल्लाह का ध्यान आ जाए। तो अब ये देखो, वुजू में ध्यान आ गया कि मेरे चेहरे से गुना धुल रहे, मेरे हाथ से गुना धुल रहे। अब एक सेकंड दो सेकंड के लिए आपने याद कर लिया, हो गया काम। देखो, जब नमाज के लिए मस्जिद की तरफ जा रहे हो तो ये सोचो कि हदीस शरीफ में आता है कि जब आदमी मस्जिद की तरफ जाता है तो एक कदम पर एक गुना माफ होता है और एक नेकी लिखी जाती है। लिहाजा चलते वक्त तसव्वुर करो कि एक एक कदम पर मेरे गुना माफ हो रहे हैं। देखो, ये तसव्वुर करके जाओ, एक एक कदम पर मेरे गुना माफ हो रहे हैं और एक एक कदम पर मुझे नेकी मिल रही है। तो अब वो मस्जिद में जा रहा है, लेकिन उसकी लज्जत और कैफियत कुछ और होगी, मजा होगा। इस तसव्वुर से चलोगे तो चलने में भी एक लुत्फ और मजा आएगा और इबादत की रूह हासिल होगी। देखो, वो ध्यान यानी वो उम्मीद बताना, क्योंकि अब देखो, अब मस्जिद की तरफ जा रहा है, पैदल जा रहा है, अब एक कदम पर उसको एक गुना माफ हो रहा है, तो देखो ये उम्मीद है ना, ये क्या है, अरे बोलो, उम्मीद है। और एक नेकी मिल रही है, उम्मीद है, उस तसव्वुर करके जा रहा है। अब उसको चलने में मजा आएगा। जिस इंसान को अमल करते करते थक जाता है, याद रखना, वही थकता है जिसके सामने से उम्मीद निकल गई या ध्यान निकल गया, क्योंकि ध्यान गया तो उम्मीद भी गई। जब उम्मीद होगी तो वो काम से नहीं थकेगा। भाई, खिदमत करने पर क्या मिलता है, जब तक इसका ध्यान होगा शौक से खिदमत करेगा। लेकिन अब खिदमत करने का उसको शौक नहीं रहा, बोझ बन गया है, तो समझ लो कि उसके ऊपर जो फजीलत थी उधर से उसका ध्यान हट गया। जब ध्यान हटेगा तो वही अमल बोझ बन जाएगा, फिर उसको तरगीब देकर उसको ध्यान लाएंगे तो फिर शौक से करेगा, वही भागम दौड़ी के साथ। तो इसलिए बार बार तरगीब दी जाती है, याद रखो, बार बार तरगीब इसीलिए दी जाती है। या किसी से कुछ काम कराना हो तो पहले तरगीब दो, तरगीब और शौक दिलाने से क्या, उसको उम्मीद बनेगी, फिर वो बहुत अच्छी तरीके से काम करेगा। काम करते करते थक गए हैं तो फिर दोबारा मुजाकरा करो। इसीलिए जमातों के अंदर भी अगर लंबी जमात होती है, चार चार महीने की, साथ ही हफ्ते दो हफ्ते महीने के बाद थक जाते हैं और उनके सामने एक फिर से कुछ बात करेंगे तरगीब उसकी फजीलत की, तो एक नई ताजगी आ जाती है, फिर दोबारा वो एक महीना तक चलता है, फिर उनके अंदर सुस्ती आती है, थक जाते हैं, फिर तरगीब दो। तो इस तरीके से चलाना पड़ता है। ऐसे ही अपने घर में बच्चों की तरबियत भी करनी है तो बच्चों को बिठाकर पहले किसी अमल का उनको शौक दिलाओ, उम्मीद दिलाओ। देखो, तुम माशाल्लाह अगर अखलाक से रहोगे और इस तरीके से रहोगे, अच्छी पढ़ाई करोगे, वक्त पर जाओगे, तो हम तुम्हें ये इनाम देंगे, हम तुम्हें वो करेंगे। अब देखो, अब बच्चा इस उम्मीद पर कर रहा है और जरा सा थक गया कि अब नहीं कर रहा है, नाफरमानी कर रहा है, सुस्ती कर रहा है नमाज़े के पढ़ने में, फिर से उसको तरगीब दो, फिर से उसको उम्मीद बंधाओ, फिर वो शुरू हो जाएगा, फिर उसके पास गफलत आ जाती है। तो देखो, बच्चों की तरबियत में भी यही है, ध्यान ना होता क्या तौबा में कमी हो जाएगी। तौबा में कमी क्यों होगी, तौबा में तो ध्यान तो लाना है, तीन शर्तें हैं, वो तीन शर्तें होनी चाहिए और तीन शर्तों को पूरा करने के लिए उसको ध्यान लाना ही पड़ेगा। तो खाली तौबा तौबा तो फिर वही होगा कि बैठे बैठे अपने गाल पर खाली मारो, तौबा तौबा, अल्लाह तौबा तौबा, क्या तौबा तौबा हुई। तो तौबा तौबा कहने से तौबा नहीं होती है, बल्कि तौबा के लिए तीन शर्त है और वो शर्त को जानना, उसका ध्यान करना, तो तौबा होगी। तो जाहिर बात है, गफलत से तौबा तो होगी नहीं, फिर वो रस्मी तौबा होगी, जैसे आजकल हमारी होती है, जब किसी से मुलाकात है माफ कर देना। अब माफ कर दिया, गफलत से हो रहा है, अपना इस्तेहजार रख कर के मैंने इसको गलती पहुंचाई है, तकलीफ पहुंचाई है, गलती की है, तो उस ध्यान के साथ में आपने कह माफ कर देना, माफी मांगी, तो अब माफ हो जाएगा। हाँ, तो समझ गए ध्यान पर जो मैं बात बता रहा था। तो हमेशा ये कह रहे हैं कि देखो उस उम्मीद को दिलाओ, इसलिए बच्चों की तरबियत के अंदर भी देखो, स्कूलों के अंदर भी टीचर क्या करते हैं, उम्मीद दिलाते हैं माँ बाप को, पेरेंट्स को जमा करके क्या करते हैं कि भाई देखो आपके बच्चे पढ़ेंगे तो ये होगा वो होगा, तो हर चीज में तो उनके अंदर। इसीलिए आज पूरी दुनिया के अंदर जितनी भी कंपनियां अपने वर्करों की एक मीटिंग होती है, उसमें क्या होता है, उम्मीद दिलाई जाती जो भी लाइन हो, तो ये सब में। और फिर उनके हर दो महीना तीन महीने के बाद एक मीटिंग होती है, उसमें क्या होता है, यही उम्मीद दिलाई कि तरगीब दी जाती, तो तरगीब से शौक आता है, वो सुस्ती कम हो जाती है। क्या देखो तुम्हारा इतना टारगेट है, तुम अगर इस तरीके से हमारी कंपनी का अगर यहां तक सेल हो गया तो तुम सबके हम इतनी सैलरी बढ़ा देंगे। अब देखो अब हर एक वर्कर लगा हुआ है कि मेरी कंपनी कैसे आगे जाए, क्यों, क्या उनको उम्मीद है कि हमारी सैलरी बढ़ने वाली है, तो वो सप्लाई भी अच्छी तरीके से करेगा, ग्राहक से बात भी अच्छी करेगा और कंपनी को उस लेवल पर ले जाएगा। तो समझ में आ गया। तो इसलिए तो बच्चों की क्या है, बच्चों के अंदर सुस्ती आ गई है तो उनको डांट डपट करके इनकी तरबियत मत करो, क्योंकि ये तो है ही नहीं तरीका, इस्लामी तरीका तो उनकी फजीलतें सुनाओ। फजाइल आमाल क्यों दी है कि हम सबके अंदर आमाल में सुस्ती आ जाती है, फरमाया इसको पढ़ो। तो अब बच्चों के अंदर भी फरमा बरदारी में सुस्ती आ गई है, घर में काम नहीं मान रहे, माँ बाप की बातें नहीं मान रहे, तो उनको फजीलत सुनाओ, तो खुद ब खुद फिर वो उनके अंदर एक हिम्मत आएगी, उनको इनाम दो। अल्लाह ताला हमें इनाम बता रहा है कि हम तुमको जन्नत देंगे, जन्नत में नेमतें देंगे, दुनिया में तुम्हें मोहब्बत देंगे, ताल्लुक देंगे, सब क्या बता रहे, और अपने बच्चों को तो हम कुछ देते ही नहीं है, खाली डांट डपट करके तरबियत करना चाहते। हाँ, उनको उनको मुसल्ले को भी तरगीब देना है किस बात की, ताकि आमाल की आदत उनके अंदर हो। तो यह है कि हमें शरीयी तरीका हमेशा फजाइल बताने का है, अब वो बड़े हो या छोटे हो। और बच्चे तो बहुत जल्दी, उनको जब फजीलत बताते हैं तो बच्चे तो इतने खुश हो जाते हैं और फिर तो बड़े ध्यान के साथ काम करते हैं, और पांच दो एक दो महीना गुजर जाता है फिर सुस्ती आ जाती, फिर उनको नए तरीके से उनका जज्बा जगाओ, तो फिर बच्चा हो ही नहीं सकता कि हमारी नाफरमानी करे। आज हर एक को शिकायत होती है, बच्चे मानते नहीं है, तो मानेंगे कैसे, तुमने क्या उनको दिया है, कोई तरगीब दी, कोई उम्मीद दिलाई? तो अब क्या हम खाली खौफ ही खौफ करते हैं, बच्चों को सिर्फ डराते हैं, मार पिटाई किया तो खौफ, तो खौफ का तो गलबा हो गया, उम्मीद का तो कुछ भी नहीं है, तो अब वो बच्चे की सही तरबियत नहीं होगी। सही तरबियत नहीं होगी। शरीयत की तरीका तो यही है कि जहां हमें जहन्नम से डराया भी है तो वहां जन्नत का देने का वादा भी किया कि नहीं किया, बताओ, अरे किया कि नहीं किया? तो ऐसे ही हम अपने बच्चों को, बच्चे देखो ये नहीं करना, ये नहीं करना, ये नहीं, खौफ तो दिला दिया, वरना तुम्हारी पिटाई करेंगे, ये करेंगे, वो करेंगे, लेकिन क्या तुमने उनको जन्नत दिखाई? यानी अच्छा तुम इस तरीके से करोगे तो हम तुम्हें ये चीज देंगे, तुम्हारी क्या पसंद की होंगी, हम तुम्हें यहां घूमने ले जाएंगे, हम तुम्हें अच्छे कपड़े दिलाएंगे, अच्छे जूते दिलाएंगे, जो भी है, तो उसको कहेंगे जन्नत। आज हमारा एक ही साइड होता है, क्या साइड, बस ये करोगे तो ये पिटाई, ये करोगे तो ऐसा करेंगे, बस एक ही तरफ की बात हुई, तो खौफ हुआ, उम्मीद तो दिलाई नहीं। पता नहीं औलाद की तरबियत की बात कैसे आ गई बीच में, भाई लगता है बहुत सारे मरीज होंगे इसमें। जी, तो ये बता रहे थे कि एक एक कदम पर, अभी देखो ये ध्यान दिया है ना, इंसान को जब नमाज के लिए जाता है तो एक कदम पर एक नेकी मिलती है और एक गुना माफ हो रहा है। इस तसव्वुर से चलोगे तो चलने में भी मजा, और इस तसव्वुर के साथ बच्चों को भी चलाओगे तो बच्चों को भी मजा आएगा और इबादत की रूह हासिल हो जाएगी, और वो भी इबादत होगी, बच्चों के सामने बैठ रहे हैं और जो बोल रहे हैं तो वो भी इबादत है। इस ध्यान से तिलावत करो, मसलन तिलावत कुरान करीम कर रहे हो तो ये सोचो कि हदीस शरीफ में आता है कि एक हरफ की तिलावत पर अल्लाह ताला कितनी नेकियां देते हैं भाई, एक हरफ पर दस नेकी, एक हरफ पर दस नेकियां देते हैं। अलिफ लाम मीम की तिलावत की तो कितनी नेकियां मिली भाई, तीन मिली या तीस मिली, तीस नहीं क्या लिखी गई। लिहाजा तिलावत के वक्त तसव्वुर करो कि मैं जो तिलावत कर रहा हूं तो अल्लाह ताला मेरी नेकियों में इजाफा फरमा रहे हैं। अल्लाह ताला की रहमत पर भरोसा करते हुए ये तसव्वुर करो, न कि अपने अमल पर भरोसा कर भरोसा करते हुए, इसलिए कि अमल महज अलामत है, अमल सिर्फ अलामत है, इल्लते तामा नहीं है। बहरहाल हर इबादत पर अल्लाह ताला ने जो वादे फरमाए हैं, बहरहाल क्या करना, हर इबादत पर अल्लाह ताला ने जो वादे फरमाए हैं, इबादत अंजाम देते वक्त उन वादों का ध्यान करना। देखो ये है उन वादों का ध्यान करना। अभी हमें ध्यान नहीं आता है, मालूमात तो है लेकिन अमल के वक्त ध्यान लाना यही तो है कमाल। इसलिए आपको पहले बताया था सुन्नत के बारे में कि अल्लाह के नबी की सुन्नतें हम अमल तो कर रहे हैं लेकिन नबी के याद के साथ नहीं है, पता है। बस फरमाया वही अमल जो हमारा हो रहा है वो आदत हो गई है, फरमाया अब उसको इबादत बनाओ कि नबी की याद शामिल कर दो। भाई मेरे नबी खाने के लिए ऐसे बैठते थे, बस तो आपका बैठना इबादत हो गया। हालांकि आप बैठकर खा रहे हैं, सुन्नत तरीके पर खा रहे हैं, लेकिन थोड़ी नबी की याद कर लो, ये उम्मीद होगी। तो इसलिए कहते हैं इबादत अंजाम देते वक्त उन वादों का ध्यान करना, इस इबादत की तकमील में मुआविन और मुफीद होता है। ये रजा का दूसरा दर्जा था जो फर्ज है। देखो ये फर्ज दर्जा समझाए, वादा का ध्यान रखना। अब हमें अमलों के वक्त उस अमल की फजीलत का इस्तेजार नहीं रहता है तो हम गुनेगार हुए, देखो, क्योंकि फर्ज दर्जा छूट गया। ये दूसरा दर्जा था जो फर्ज है, तो अब हम समझते हैं कि हम कौन से गुनाह कर रहे हैं। अब बताओ कितने गुनाह हो रहे हैं। ये है कि अब थोड़ा सा दिल के अंदर ध्यान ले आओ तो इस तरीके से क्या होगा, इबादत का मजा ही कुछ और हो जाएगा। अब रजा का तीसरा दर्जा जो है वो इंशाल्लाह कल करेंगे। तो देखो उम्मीद समझ गए मेरे ख्याल से, और वो उम्मीद को लाने के लिए कि अमल का जो फजीलत है उसको ध्यान करते हुए करो जी। तो एक तो शर्त ईमान, दूसरा क्या है फर्ज, और फर्ज क्या है कि अमल की हमारी आदत को इबादत बनाओ, तो वो क्या है, वो गफलत दूर हो जाएगी, तो वही सबसे बड़ा जिक्र भी बन जाएगा, क्योंकि जिक्र का मकसद गफलत को दूर करना है, और अभी जो बताया ये भी गफलत दूर करने के लिए बहुत बड़ा रास्ता है। इसीलिए कहते हैं कि इस गफलत को दूर करने के लिए हमें मुराकबा दिया गया है, मुराकबा को करेंगे तो इंशाल्लाह उससे वो गफलत दूर होगी, फिर अमल के वक्त उस अमल की फजीलत हम कुछ न कुछ शामिल करने वाले बनेंगे। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم। या अल्लाह हमारे गुनाहों को माफ फरमा, या अल्लाह हमारी खताओं से दरगुजर फरमा, या अल्लाह हमें और पूरी उम्मत को इज्जत और आफियत अता फरमा, या अल्लाह हमें और पूरी उम्मत को इज्जत और आफियत अता फरमा, हमारी और पूरी उम्मत की जान और माल की हिफाजत फरमा, इज्जत और आबरू की हिफाजत फरमा, और ईमान और आमाल की पूरी पूरी हिफाजत फरमा। या अल्लाह हमारी और पूरी उम्मत के ईमान और आमाल की पूरी पूरी हिफाजत फरमा। ए अल्लाह सारे आलम में हिदायत की हवा चला दीजिए, ए अल्लाह सारे आलम में हिदायत की हवा चला दे, सारे आलम में बसने वाले इंसानों की हिदायत के फैसले फरमा, ए अल्लाह सारे आलम में बसने वाले इंसानों की हिदायत के फैसले फरमा, सारे आलम में बसने वाले इंसानों की हिदायत के फैसले फरमा, और ये अल्लाह उसमें हमारा पूरा पूरा हिस्सा फरमा। یا اللہ اس میں ہمارا پورا پورا حصہ فرما، یا اللہ آپ کے دین کو اور حضرت محمد صلی اللہ علیہ وسلم کے طریقوں کو زندہ کرنے کی جن جن طریقوں سے محنتیں ہو رہی ہے، یا اللہ آپ کے دین کو اور حضرت محمد صلی اللہ علیہ وسلم کے طریقوں کو زندہ کرنے کی جن جن طریقوں سے محنت ہو رہی ہے اور جتنی ہو رہی ہے، اگر وہ محنتیں آپ کے نزدیک پسندیدہ ہو تو آپ ان تمام کوششوں اور محنتوں کو قبول فرما لیجئے، آپ ان تمام کوشش اور محنتوں کو قبول فرما لیجئے، کام کرنے والوں کو قبول فرما لیجئے، کام کے لیے جتنے وسائل درکار ہے، کام کے لیے جتنے وسائل کی ضرورت ہے، یا اللہ عافیت کے ساتھ میں سارے وسائل آپ عطا فرما دیجئے، یا اللہ کام کرنے کے لیے جتنے وسائل کی ضرورت ہے، یا اللہ عافیت کے ساتھ سارے وسائل ہمیں مہیا فرما دیجئے، یا اللہ سارے عالم میں جہاں جہاں مکاتب اور مدارس کی ضرورت ہے یا دوسرے ایسے ادارے جو کسی بھی لائن سے امت کے حق میں نافع ہو، یا اللہ آپ ان تمام جگہوں پر ان اداروں کے قیام کی شکل پیدا فرما دیجئے، یا اللہ آپ ان تمام جگہوں پر ان اداروں کے قیام کی شکل پیدا فرما دیجئے اور ہمیں اس کام کے لیے قبول فرما لیجئے، اللہ ہمیں اس کام کے لیے قبول فرما دیجئے، یا اللہ ہماری ٹوٹی پھوٹی دعاؤں کو قبول فرما، اے اللہ امت میں، یا اللہ جن لوگوں نے ہمیں دعا کے لیے کہا لکھا متوقع رہے یا جن کے ہم پر حقوق ہیں، ان سب کی جائز حاجت کو پورا فرما، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، صلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.